नमस्कार। अबका महिला रेडियो कार्यक्रमका सम्पूर्ण आदरणीय श्रोतामा राष्ट्रिय महिला आयोगद्वारा उत्पादन गरी सञ्चालन गरिएको यो कार्यक्रम पाक्षिक रूपमा महिनाको दोस्रो र चौथो बिहिबार बिहान ठिक यसै बेला यहाँहरू समक्ष प्रस्तुत गरिन्छ। तपाईँले यो कार्यक्रम राष्ट्रिय महिला आयोगको वेबसाइट www.nwc.gov.np गएर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी यहाँहरूलाई जानकारी र राष्ट्रिय महिला आयोगद्वारा आयोजना गरिएको सुरक्षा निकायसँग महिला हिंसा निवारणका लागि रणनीतिक योजना बैठक र अन्तर्क्रिया कार्यक्रमको बाँकी अंश सुनाउनेछौँ। कार्यक्रमको आरम्भ यो जानकारीबाट।
कुनै निश्चित अवधिका लागि राज्यलाई आवश्यक पर्ने कुल बजेटको अनुमान, आयको आधारको खोजी, विभिन्न शीर्षकमा गरिने विनियोजन र खर्चको अभिलेख लेखाजोखा जस्ता यावत पक्षमा आर्थिक स्रोत सुनिश्चित गर्ने र उपलब्धि वितरण गर्दा लैङ्गिक समानताको लक्ष्य प्राप्तिलाई केन्द्रमा राखिएको बजेट नै लैङ्गिक उत्तरदायी बजेट हो, जसले बजेट निर्माणदेखि विनियोजन हुँदै उपयोग जस्ता बजेट प्रक्रियाका सबै चरणमा लैङ्गिक मूल प्रवाहीकरणको अवधारणा समेटेको हुन्छ। बजेटमा महिलालाई 50% वा सोभन्दा बढी लाभ पुग्ने क्रियाकलाप समेटिएको छ भने त्यसलाई प्रत्यक्ष लाभ, महिलालाई 20% वा सोभन्दा बढी तर 50%भन्दा कम लाभ पुग्ने क्रियाकलाप समेटिएकोलाई अप्रत्यक्ष लाभ, महिलालाई 20%भन्दा कम लाभ पुग्ने क्रियाकलाप समेटिएको कार्यक्रमलाई लैङ्गिक रूपमा तटस्थ कार्यक्रम मानिन्छ।
लैङ्गिक उत्तरदायी बजेटको सूचकहरूको परीक्षण गर्दा योजना तजुर्मा र कार्यान्वयनमा महिला सहभागितालाई 20%, महिलाहरूको क्षमता अभिवृद्धिलाई 20%, कार्यक्रममा महिलाका लागि लाभ तथा नियन्त्रणमा सुनिश्चितता अन्य लक्षित वर्गका कार्यक्रम समेतलाई 30%, महिलाहरूको रोजगारी र आय आर्जन अभिवृद्धिलाई 20% र महिलाहरूको समयको प्रयोगमा गुणात्मक सुधार र कार्यबोझको कमीलाई 10%को आधार बनाइएको छ।
श्रोता, लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी यो जानकारीपछि अबको पालो सुरक्षा निकायसँग महिला हिंसा निवारणका लागि रणनीतिक योजना बैठक र अन्तर्क्रिया कार्यक्रमको बाँकी अंश हो।
राष्ट्रिय महिला आयोगले महिला हिंसा न्यूनीकरणका लागि सुरक्षा निकाय, सम्बन्धित मन्त्रालय, न्याय सेवासँग आबद्ध व्यक्तित्वहरू र सामाजिक सेवाको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूबीच आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसार पसार विरुद्धमा कार्यरत ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक टेक प्रसाद राईले नेपालमा हुने अपराधको झण्डै 40% हिस्सा लैङ्गिक हिंसा विरुद्धको अपराधले ओगट्ने गरेको बताउँदै भन्नुभयो।
केसहरू जुन मिडियामा आएको कुराहरू जुन आई यहाँले हेर्ने भनेको यहाँले पढ्ने भनेको त त्यही मिडियामा आएको नै हो, तर फ्याक्टमा प्रहरीको काम अनुसन्धान गर्ने हो। अनुसन्धान गरेर हामी सरकारी वकिल मार्फत सम्मानित अदालतमा हामी केसहरू चाहिँ पुरा हुन्छ, त्यहाँबाट उहाँले न्याय दिने हो। र कतिपय अवस्थामा जस्तो चाहिँ रेप भइसकेपछि पहिले चाहिँ के थियो भने 180 त्यसको हदम्याद 180 थियो, तर 180 दिनभित्रमा हदमा राखेको कारणले के भने कुनै कालखण्डमा जस्तो चाहिँ हिमालय भेगमा गोठमा गाई चराउन गइरहेको हुन्छ, भोलि चराउन गइरहेको छ, त्यही भएको हुन्छ, बत्त तल झर्दाखेरि तपाईँको चाहिँ समय लाग्छ, त्यस कारणले चाहिँ नि त्यसलाई त्यो हदमा राखेको हो कि भन्ने लाग्छ मलाई। कुनै कुनै कहीँ न कहीँ त्यो त भिक्टिमाइज भएर नै राखेको हो त्यो, त्यस कारण पहिले बढाएर 364 लगभग 1 वर्ष नै छ। कोही मान्छेसँग कुनै महिला रे भयो भने
कार्यक्रममा ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले हिंसा पीडित महिलाहरूले अदालतमा जानुपर्ने अवस्थामा त्यस्ता महिलाहरूको प्रतिनिधित्व सरकारले नै गरिदिने व्यवस्था भएमा थुप्रै समस्याको समाधान निक्लिने धारणा व्यक्त गर्दै भन्नुभयो।
मेरो भनाइ के भनेपछि यदि महिला 30 दिनभित्र त्यो महिलाले त्यहाँ मिलापत्र हुन सक्दैन, न्याय पाएको अनुभव हुन सक्दैन भने त्यसको तर्फबाट राज्यले पीडित गरिदिनु पर्ने व्यवस्था हुनुपर्ने थियो भन्ने एउटा मेरो कुरो राखेँ मैले। र अर्को कुरो महिला हिंसाबाट पीडित खास गरी जबरजस्ती गर्नेका घटनाहरू या जघन्य प्रकृतिका अपराधका महिला विरुद्ध हुने अपराधका घटनाका सन्दर्भमा पीडक भोलि अदालतले पहिचान गर्ने र अदालतले न्याय दिने विषय हो, तर पीडित त पीडितै हो, ऊ सुरुदेखि नै पीडित भएको हुन्छ भने त्यो पीडितलाई तत्कालीन अवस्थामा अन्तरिम राहतको व्यवस्था गरेर उसलाई संरक्षणको व्यवस्था गर्ने कानुनी व्यवस्था हुनुपर्ने हो कि होइन, हामीले त्यो व्यवस्थातर्फ हामी कति सक्दै अगाडि बढेका छौँ, यद्यपि राहतको व्यवस्था त गरिएको छ तर त्यो अन्तरिम राहत त्यो व्यक्तिले अदालतबाट पूर्ण न्याय नपाउन्जेलसम्मको लागि पीडित त पीडित हो नि त, पीडितलाई पीडकको हो भनेर पहिचान गर्ने विषय होला तर पीडितलाई पहिचान गर्ने विषय त छैन, पीडित त पीडित भइसकेको अवस्था छ भने त्यो पीडितलाई राहत दिने विषय लाई हामीले कता चुकेका छौँ कि राज्यको तर्फबाट त्यसको व्यवस्था हुन नसकेको अवस्था हो कि, त्यो व्यवस्था भइदियो भने पीडितले अन्तरिम राहतको व्यवस्था र त्यसपछिको संरक्षणको व्यवस्था भइदियो भने उसले न्याय पाउने अवस्था सजिलो हुन्थ्यो।
कार्यक्रममा जगन्नाथ देवल कारागारका प्रमुख डोरेन्द्र निरौलाले जगन्नाथ देवल कारागारमा कुल 3330 जना बन्दीहरू रहेकोमा 22.5% अर्थात् 737 बन्दीहरू जबरजस्ती करडीको मुद्दामा थुनामा रहेको बताउँदै व्यक्तिको गोपनीयताको हकलाई सबैले सम्मान गर्नुपर्ने धारणा राख्दै भन्नुभयो।
जबरजस्ती करडीका मुद्दामा कसरी आउनु भएको छ, कस्तो कानुनले आउनु भएको छ, कसरी फस्नु भएको छ भन्ने कुरा मैले चाहिँ गोपनीयताको हकलाई सम्मान गर्दै र अहिलेको कानुनको सम्मान गर्दै धेरै कुरा मिल्दैन। तर हामीले कहाँको कानुन कहाँ ल्याएर रेप्लिकेट गरेका छौँ, त्यसले कसलाई असर गरेको छ, एकपक्षीय कानुन छ कि, त्यो विषयमा पनि यो रणनीतिक योजना बनाउँदा चाहिँ छलफल गर्नुपर्छ। किनभने एकपक्ष पुरै भिक्टिमाइज भएको अवस्था छ, यो 737 हुनसक्छ, हामीले कानुन अनुसार सजाय भयो होला तर कानुनलाई पुनर्विचार गर्नुपर्ने कुरामा त सायद 3-4 वर्ष 5 वर्ष भयो कानुन लागेको, हामी सबै जानकार र सचेत छौँ भन्ने लाग्छ। यो विषयमा चाहिँ राष्ट्रिय महिला आयोगले पुरा अगाडि बढाउनुपर्छ र रणनीतिक योजनामा अघि मैले भने जस्ता यौनजन्य हिंसा र घरेलु हिंसाभन्दा बाहिर निस्केर उर्मिला श्रेष्ठहरूको ज्यान कसरी बचाउने त्यो कुरामा पनि लाग्नुपर्छ भन्ने लाग्छ।
कार्यक्रममा फैसला कार्यान्वयन निर्देशनालयका फणेश्वरी घिमिरेले महिला हिंसा न्यूनीकरण र निवारणका क्षेत्रमा थुप्रै कानुन बनिसकेको र त्यसलाई सम्बोधन गरिसकिएको बताउँदै भन्नुभयो।
सचेतनामूलक कार्यक्रम नै मूल हो र यसले संयोजन गरेर जति पनि निकायहरू संस्थाहरू हामी छौँ सरकारी गैर सरकारी उनीहरूलाई संयोजन गरेर स्थानीय तहमा नै अभियन्ताको रूपमा कामहरू सञ्चालन गर्नुपर्छ र यहाँ चाहिँ अनुसन्धान गर्दाखेरि प्रमाण नै भरपर्दो नआएको कारणले अदालतले रिजेक्ट गरिदिन्छ भन्ने कुरा पनि आएको छ। अब यो फर्मल न्यायको लागि चाहिँ अदालतले सङ्कलन भएर आएका प्रमाणहरूलाई नै हेर्ने हो, त्यसकै आधारमा निर्णय गर्ने हो, कानुनी व्यवस्थै त्यही छ, त्यसको बाध्यता हो। त्यसकारणले यसलाई चाहिँ सफल बनाउनको लागि के गर्नुपर्छ भन्दा प्रमाणहरू नै सही रूपमा आउनुपर्छ।
कार्यक्रममा अध्यागमन विभागका अञ्जन नेउपानेले आफ्नो धारणा राख्दै भन्नुभयो।
हाम्रा नागरिकहरू बाहिर पनि यस्ता हिंसामा परिरहेका अवस्था हामी सुनेका छौँ, त्यो कुरालाई व्यवस्थित गर्नको निमित्त मन्त्रालयले ठुलो चासो राखेको छ। हाम्रो मन्त्रालयले खास गरी एक खालको भिसा लिएर जाने र उहाँ गएपछि पछाडि अर्को भिसामा परिणत गरेर काम गर्नेदेखि लिएर त्यस्तो गर्दाखेरि जोखिममा अथवा त्यहाँ एउटा पीडाको अवस्थामा पर्ने भएको कारणले गर्दाखेरि त्यो कुरालाई व्यवस्थित गर्नु निमित्त मान्छेको हिँडुल गर्न पाउने स्वतन्त्रता पनि हनन नहोस् र उहाँ गएर जोखिममा पर्ने अवस्था पनि सृजना नहोस् भनेर त्यो भिजिट भिसामा जाने व्यक्तिहरूको सम्बन्धमा एउटा केही कार्यविधि बनाएर एउटा यो चाहिँ ओभरअल खास गरी महिला नै बढी पीडित हुनुहुन्छ विदेशमा पनि, त्यो कुरालाई व्यवस्थित गर्नको निमित्त एउटा ड्राफ्ट बनाउने मन्त्रालयको सोच भएको कारणले गर्दाखेरि अध्यागमन विभागले त्यसमा केही वर्कआउट गरिरहेको छ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका तर्फबाट अधिवक्ता गीता तेम्सिनाले जतिसुकै कडा कानुन बनाए तापनि घटना घटिरहेको परिप्रेक्ष्यलाई नियाल्दा कडा कानुन मात्रै समस्याको समाधान नभएको र यसको लागि चेतना नै सबैभन्दा ठुलो भएको विचार राख्दै भन्नुभयो।
पुनर्स्थापनाको व्यवस्था छैन, एउटा महिला आउँछ यस्तो मलाई हिंसा भयो भन्दै आउनुहुन्छ तर उहाँ कहाँ जाने, त्यो हिंसा भएर आउनुहुन्छ प्रहरीले राख्छ राख्दैन, सरकारले राख्छ राख्दैन, हामी महिला आयोगहरू एउटा छ त्यो पनि केन्द्रमा छ सेन्ट्रलाइज छ, ती महिला कहाँ जाने त, अब के हुन्छ समाजमा अपहेलित हुने, उनले कहाँ गएर चाहिँ बस्ने त, पुनर्स्थापनाको व्यवस्था खोइ विभिन्न सङ्घ संस्थाहरू छन् निश्चित अवधिको लागि छ, त्यो छैन होइन, अहिले सङ्घ संस्था पनि आउनु भएको छ, हामी छौँ त हामीले केही गरेको छौँ भन्नुहुन्छ होला, तर नेपालको कानुन 6 महिना 1 वर्ष 2 वर्ष सर्वोच्चसम्म गयो भने त 10 वर्ष लाग्छ एउटा रेप केस, अब के 10 वर्षसम्म ती महिला कहाँ घुम्ने कहाँ गइराख्ने, कानुन चुस्त दुरुस्त हुनुपर्यो, केस एकदम छिटो भन्दा छिटो फैसला हुनुपर्यो, निराकरण हुनुपर्यो भने त म पनि कालो कोट लगाएको छु। संसदले बनाएको कानुन म त्यसलाई फलो गर्छु, मैले मात्रै बनाएको होइन, मैले त बाटो देखाउने हो। त हामी यी सबै सङ्घ संस्थाले दबाब दिएर यस्तो कानुनको छिटोभन्दा छिटो फैसला होस्, ती पीडित महिलालाई पुनस्थापना होस् र बाँच्न पाउन।
कार्यक्रममा नेपाल प्रहरी महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले महिला तथा बालबालिका सेवा निर्देशनालयले गरिरहेको कार्यबारे प्रकाश पार्दै भन्नुभयो,
हामीहरूले 6100 ठाउँमा लैङ्गिक हिंसा न्यूनीकरण गर्नको लागि सामाजिक सञ्जाल भनेर गठन गरेका छौँ, जुन हाम्रो जिल्लादेखि लिएर त्यसपछि पालिकादेखि लिएर वार्डदेखि लिएर टोलसम्म अहिले 6100 ठाउँमा हाम्रो त्यो लैङ्गिक हिंसा सञ्जाल नियन्त्रण सञ्जाल गठन भइसकेका छ। र त्यो लैङ्गिक हिंसा नियन्त्रण गर्नको लागि जस्तै यातायातमा भयो, त्यसपछि चौकमा भयो, यो कसरी नियन्त्रण गर्ने भनेर गाडीहरूमा पनि हामी एउटा सेफ्टी पिन कम्पेन चलाएको छु, जुन त्यसमा गाडीहरूमा सिभिल पोसाकमा हाम्रो प्रहरीहरू देशभरिको चौकमाहरू पनि र त्यसपछि तपाईँको गाडीहरूमा यातायात गर्नेमा पनि परिचालन गरेका छौँ, र त्यहाँ कुनै महिलामाथि हिंसा भयो भने हामी त्यतिखेर नै त्यसलाई टेकअप गरेर त्यसलाई कानुनी कारवाहीको दायरामा ल्याउँछौँ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका माननीय सदस्य कृष्ण कुमारी खतिवडाले हालका दिनहरूमा महिला हिंसाका घटनाहरू विशेषत जबरजस्तीकरणका घटनाहरू बढेकोमा आयोग गम्भीर भएको बताउँदै भन्नुभयो,
कानुनमा धेरै कुराहरू छ तर कार्यान्वयन पक्ष हामीले फितलो भयो र त्यसलाई कार्यान्वयन हामीले कसरी गराउने र बाजिएका कानुनहरू हामीले के कस्ता संशोधन गर्ने र सम्बन्धित निकायमा हामीले सिफारिस गर्ने भन्ने कुरा तपाईँहरूमा हामीले राख्न चाहेका हौँ। अनुसन्धानमा जाँदाखेरिका कुरा प्रहरीहरूले गरिसकेका अनुसन्धानका प्रक्रिया डक्टर वकिल हुँदै अदालत पुगिन्जालमा ती महिलाको पीडा त विक्षिप्त भइसकेका हुन्छ, उनलाई कसले सम्बोधन गर्ने समस्या छ।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएकी राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुलीले सबैको समन्वय र सहकार्यबाट महिला हिंसाको घटनामा न्यूनीकरण गर्न सकिने विचार व्यक्त गर्दै भन्नुभयो,
यो हिंसालाई सम्बोधन गर्नको लागि होइन विभिन्न खालका हिंसाका कुराहरू आए, यी सबै कुरालाई सम्बोधन गर्नका लागि तत्त्व ठाउँमा सबैले हामीले योजना बनाउनु पर्छ। महिला आयोगले मात्रै एक्लै होइन, हामीले एक्लै समाधान गर्न सक्दैनौँ भनेर हामीले यो गरेको एउटा कुरा म यो अनुरोध गर्छु। हामीलाई एकदमै महत्त्वपूर्ण सुझाव आएको छ, हामीलाई मनन योग्य कि हामीले समन्वय र सहकार्य गरेर काम गर्नुपर्छ, सबै ठाउँमा हामीले मात्रै गर्ने होइन, हामीले समन्वय र सहकार्य गरेर नै हामीले गर्नुपर्छ। किनभने महिला आयोगले सिपमूलक तालिम पनि दिने, महिला आयोगले एडभोकेसी पनि गर्ने, महिला आयोगले स्कुल स्कुलमा पनि गर्ने होइन, गर्दा त महिला विकास कार्यालय भन्दा पनि बढीको चाहिँ त्यस्तो खालको भूमिका हामीले निर्वाह गर्न थाल्यौँ भने त राष्ट्रिय महिला आयोगले कसरी नीतिगत हामीले काम गर्न सक्छौँ। र त्यसैले यो नीतिगत रूपमा चाहिँ हामीले रणनीतिक योजना बनाएको किन भन्दा गृह मन्त्रालयको प्रतिनिधिज्यू आउनु भएको थियो, उहाँले प्रतिबद्धता गरेर जानुभयो गृह मन्त्रालयको भूमिका के हुन्छ, महिला मन्त्रालयको प्रतिनिधिज्यू हुनुहुन्छ, महिला मन्त्रालयको भूमिका के हुन्छ, सञ्चारकर्मीको भूमिका के हुन्छ, प्रहरी प्रशासनको भूमिका के हुन्छ, न्यायालयको भूमिका के हुन्छ, सबैले तत्त्व ठाउँमा चाहिँ यहाँ आउने प्रतिनिधिहरूले आफ्नो ठाउँमा चाहिँ कसरी भूमिका निर्वाह गर्ने भन्ने रणनीति बनाउने र त्यसमा चाहिँ महिला आयोग चाहिँ ले चाहिँ समन्वयकारी भूमिका पुलको भूमिका हामीले निर्वाह गर्छौँ भन्ने कुरा चाहिँ म अलिकता यहाँहरूसँग प्रष्ट पार्न चाहन्छु।
सुरक्षा निकायसँग महिला हिंसा निवारणका लागि योजना बैठक र अन्तर्क्रिया कार्यक्रममा सञ्चारकर्मी मन्दिरा दाहाल, ल्याकका अञ्जना न्युपाने, गृह मन्त्रालयका गोमा चेम्चोङ, कोसिसका मलिना महर्जन, आप्रवासी महिला कामदार समूहका गङ्गा कुमारी लिम्बू, माइती नेपालका उमा तामाङ, काठमाडौँ बारका तर्फबाट अधिवक्ता मनमाया पाठकले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन राष्ट्रिय महिला आयोगका अधिवक्ता वर्षा ढकालले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय महिला आयोगका माननीय सदस्य विद्या कुमारी सिन्हा, जया घिमिरे र सावित्री कुमारी शर्मा, राष्ट्रिय महिला आयोगका सचिव कविराज पौडेल, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, कारागार कार्यालयका प्रतिनिधिहरू, अधिवक्ताहरू, नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत राष्ट्रिय महिला आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
श्रोता अहिले सुनाउँदै थियो राष्ट्रिय महिला आयोगद्वारा हालै आयोजना गरिएको सुरक्षा निकायसँग महिला हिंसा निवारणका लागि रणनीतिक योजना बैठक र अन्तर्क्रिया कार्यक्रमको सार संक्षेपको बाँकी अंश।
हस्त श्रोता, आजलाई अबका महिला रेडियो कार्यक्रम यति नै। वैशाख महिनाको चौथो बिहिबार वैशाख 22 गते फेरि भेटघाट गर्ने बाचासहित कार्यक्रमबाट आज्ञा चाहन्छौँ। जाँदा जाँदै महिला हिंसा नगरौँ नसहौँ। हिंसा भएमा वा देखेमा 11:45 खबर गरौँ। हवस् त, नमस्कार।